جی سامعین، بات کرتے ہیں اب کرکٹ کی دنیا کی، جہاں پاکستان نے ہم سب کا نام روشن کیا ہے. ایک بہت زیادہ فخر کی بات ہے، پاکستان نے ویسٹ انڈیز میں سیریز جیتی ہے. بڑا ہی سنسنی خیز مقابلہ ہوا آخر میں، جو مصباح الحق اور یونس خان کے لیے آخری میچ بھی ثابت ہوا. ہمارے ساتھ ہمارے نمائندے مظہر ارشد موجود ہیں، جنہوں نے اس سیریز کو پورا کور کیا، اور ان سے جانتے ہیں کہ کیسی رہی سیریز، کیا ماحول رہا اور کس طرح پاکستان نے یہ سیریز جیتی. جی مظہر،
دیکھیں پاکستان کے لیے ایک مرحلہ بہت ہی اچھا ریزلٹ تھا، کیونکہ پاکستان پہلے کبھی جو ہے ویسٹ انڈیز میں سیریز نہیں جیتا تھا، تو کافی اینٹیسپیشن تھی اس لحاظ سے بھی کہ کب جو ہے پاکستان اپنی پہلی سیریز جیتے گا. تو میرا خیال ہے کہ پاکستان کی کئی ٹیمز جو ہیں جو پہلے گئیں پاسٹ میں ویسٹ انڈیز، وہ جیتنے میں کامیاب نہیں ہوئی، اور کافی انٹرسٹنگ سیریز بھی ہمیں دیکھنے کو ملی پاسٹ میں. 1988 کی بڑی انٹرسٹنگ سیریز تھی 2000 میں، اور ایون 2011 میں بھی جو ہے وہ سیریز ڈرا ہوئی تھی، لیکن فائنلی جو ہے وہ پاکستان نے میرا خیال ہے کہ ایک ہسٹری جو ہے وہ کریٹ کی ہے، اور کریڈٹ جاتا ہے اس ٹیم کو، اسپیشلی مصباح الحق کو، کہ جن کی ایک قیادت میں پاکستان نے جو ہے یہ سیریز جیتی. تو سب سے بڑا میرا خیال ہے کہ پوائنٹ یہی تھا سیریز کا کہ یہ ٹیم جو ہے پاکستان کی فرسٹ ٹیم بنی ہے جس نے کہ ویسٹ انڈیز میں ٹیسٹ سیریز جیتی.
کیا کہیں گے اس سیریز جیتنے کی وجہ کیا ہے؟ کیا اچھی کارکردگی ہے؟ جو کہ بالکل ہے، ہم نے دیکھا. لیکن اس کے ساتھ ساتھ کچھ یہ بات بھی کہی جا رہی تھی کہ ویسٹ انڈیز کی ٹیم اتنی زیادہ مضبوط ٹیم نہیں تھی، اور اس کے باوجود شکار رہی ٹیم ہماری کچھ مشکلات کا. دوسرے میچ میں ہم نے دیکھا، تیسرا بھی تقریباً ڈرا ہی ہو گیا تھا. تو اس کے بارے میں کیا کہیں گے؟
دیکھیں، اس میں تو کوئی شک نہیں ہے کہ ویسٹ انڈیز کی یہ ٹیم بہت ہی ویک ٹیم تھی. اگر ہم پاکستان کی جتنی بھی ٹیمز ہیں جنہوں نے ویسٹ انڈیز میں آ کے پہلے کھیلا ہے 1958 سے لے کے اب تک، اس میں میرا خیال ہے کہ سب سے زیادہ جو ویسٹ انڈیز کی ویک ٹیم تھی وہ یہ. ویسٹ انڈیز نے جو لاسٹ میچ میں بھی جو ان کی ٹیم کھیلی ہے، انہوں نے اپنے تینوں میچز میں جو ہے وہ ایک ہی ٹیم کے ساتھ وہ کھیلے. ان کی پوری بیٹنگ لائن اپ میں صرف دو پلیئر ایسے تھے جنہوں نے کہ 1000 سے زیادہ رنس کیے ہوئے تھے. بالنگ بھی ان کی کافی ویک تھی، ہمیں پتا ہے کہ بالکل ان کے پاس کوئی زیادہ ایکسپیرینس نہیں تھا. تو اگر آپ صرف آن پیپر بات کریں تو میرا خیال ہے کہ یہ پاکستان کی ٹیم کی پرفارمنس جس سے زیادہ اچھی ہونی چاہیے تھی، کیونکہ 6-7 مہینے پہلے پاکستان نمبر 1 تھا، اور پاکستان کے پاس جو ریسورسز ہیں وہ ویسٹ انڈیز سے بہت زیادہ بہتر ہیں. تو کوئی ایکسپیکٹ نہیں کر رہا تھا کہ اتنی کلوز سیریز ہوگی، اور ایک وقت پہ تو لگ رہا تھا کہ سیریز ڈرا ہو جائے گی اور پاکستان نہیں جیت پائے گا، لیکن پھر بھی کریڈٹ جاتا ہے ٹیم کو کہ انہوں نے فنیشنگ لائن کراس کی. لیکن میرا خیال ہے کہ سب جو فینس بھی ہیں اور جو دوسرے لوگ بھی جو کہ پاکستان کی کرکٹ کو فالو کرتے ہیں، وہ سب یہی ایکسپیکٹ کر رہے تھے کہ جو ریزلٹ ہے وہ اتنا کلوز نہیں ہوگا، اور پاکستان بڑے کنونسنگ مینر میں جو ہے وہ یہ سیریز جیت جائے گا. لیکن پھر بھی ہم اس چیز کو نظر انداز نہیں کر سکتے کہ اس ٹیم نے وہاں پہ جا کے سیریز جیتی ہے، اور ان کا کریڈٹ بالکل جاتا ہے. اور جہاں تک آپ نے بات کی پاکستان کی اسٹرینتھ کی، تو میرا خیال ہے کہ یاسر شاہ کا ایک بڑا امپورٹنٹ رول تھا. تینوں میچز میں سیکنڈ اننگز میں انہوں نے 5 آؤٹ کیے، اور سیریز میں انہوں نے اپنے کریئر میں پہلی بار جو ہے وہ ایک سیریز میں 25 آؤٹ کیے. اور ویسٹ انڈیز کیونکہ اسپنرس کے اگینسٹ ذرا اسٹرگل بھی کرتا ہے، تو یہ ایک یاسر شاہ پاکستان کے لیے ٹرمپ کارڈ ثابت ہوئے ہیں. اس کے علاوہ بیٹنگ میں اگر ہم دیکھیں تو مصباح نے بڑی اچھی بیٹنگ کی ہے پوری سیریز میں، اظہر علی نے 2 سینچریز کی ہیں. تو میرا خیال ہے کہ زیادہ جو کریڈٹ ہے وہ یاسر شاہ کو جاتا ہے.
لیکن اس کی کیا وجہ ہوئی جو پاکستان کو مشکلات کا سامنا کرنا پڑا؟ کیا یہ ہے کہ کنڈیشنز وہاں کچھ مشکل تھی، یا تیاری صحیح نہیں تھی، یا آسان سمجھ لیا اپنے حریف کو؟
دیکھیں کنڈیشنز تو میں نہیں کہوں گا کہ مشکل تھیں، کیونکہ یہ کنڈیشنز مور اور لیس وہی تھیں جو کہ آپ کو یو اے ای میں ملتی ہیں، اور پاکستان ان کنڈیشنز سے کافی یوز ٹو ہے. اگر ہم کمپیئر کریں پرانی ویسٹ انڈیز کی کنڈیشنز، جس طرح کے پہلے فاسٹ اور باؤنسی پچز کے اوپر میچز ہوتے تھے، اس طرح کی کنڈیشنز یہ نہیں تھیں. میرا خیال ہے کہ پاکستان شاید ٹیم پہ کمپلیسنٹ ہو گیا تھا کہ ویسٹ انڈیز اتنی اسٹرانگ ٹیم نہیں ہے، اور انہوں نے تھوڑا لائٹلی لیا، اسپیشلی سیکنڈ ٹیسٹ میچ کی سیکنڈ اننگز میں جو ایک پارٹنرشپ لگ گئی تھی شے ہوپ کی، اور انہوں نے جو ہے 90 رنز کیے، تو وہ ایک ڈفرنس تھا. ورنہ میرا خیال ہے کہ پاکستان سیکنڈ ٹیسٹ میچ بھی جیت سکتا تھا، اور پاکستان کو یہ سیریز جو ہے وہ کلین سویپ جو ہے وہ کرنا چاہیے تھی. تو میں یہی کہوں گا کہ شاید یہ کمپلیسنٹ ہو گئے تھے، اور تھوڑا سا میرا خیال ہے کہ پاکستان کی جو پلیئرز ہیں ان کو اپنی ٹیکنیک کو بھی ذرا تھوڑا دیکھنا پڑے گا کہ آپ اس ٹیکنیک کے ساتھ کچھ میچز تو جیت سکتے ہیں اور اپنی کنڈیشنز میں تو جیت سکتے ہیں، لیکن کہیں پہ ایک ایسا موقع آ جائے کہ آپ جو رن ریٹ ہے وہ آپ کا اتنا سلو ہے، اور اس سے جو ہے آپ کی باقی ٹیم کے اوپر پریشر آ رہا ہے، جو دوسرے بیٹسمین کے اوپر پریشر آ رہا ہے. میرا خیال ہے کہ ان چیزوں کو جو ہے وہ پاکستان کو دیکھنا پڑے گا، اور اس سٹائل سے جو ہے آپ ٹاس جیت کے لمبا سکور کر کے اگلی ٹیم کو انڈر پریشر لا کے تو جیت سکتے ہیں، لیکن اگر آپ جب ٹاس ہار جائیں اور آپ کو اگر سیکنڈ بیٹنگ کرنا ہو اور فورتھ اننگز بھی اگر آپ کو کھیلنا ہو، تو پھر یہ ٹیکنیک جو ہے میرا خیال ہے کہ وہ آپ کے کام نہیں آئے گی.
اظہر علی فارم میں واپس آئے، انہوں نے بہت اچھی بیٹنگ کی، تو ان کے بارے میں آپ کا کیا کہنا ہے؟
جی اظہر علی دیکھیں ان کی اچھی پرفارمنس رہی ہے، اور وہ मेरा ख्याल है कि काफी देर से पाकिस्तान, जब से वो उन्होंने ओपनिंग पोजीशन संभाल ली है, वो पाकिस्तान के लिए उन्होंने बहुत ज्यादा रन किए हैं। वेस्ट इंडीज के अगेंस्ट 300 रन भी किए उन्होंने, जो दुबई में पिंक बॉल टेस्ट हुआ था उसके बाद डबल सेंचुरी की ऑस्ट्रेलिया में, और अब यहाँ पे 2 सेंचुरी। तो मेरा ख्याल है कि वो पाकिस्तान की बैकबोन अब उनको कहना जो है वो गलत नहीं होगा, स्पेशली आफ्टर रिटायरमेंट ऑफ मिसबाह उल हक एंड यूनुस खान। और मेरा ख्याल है कि उनके ऊपर अब बहुत ज्यादा एक रिस्पॉन्सिबिलिटी होगी कि जो काम यूनुस खान और मिसबाह उल हक 6-7 साल से करते आ रहे हैं, अब ये सारी जिम्मेदारी उनके ऊपर है।
लेकिन अजहर खिलाड़ी नहीं है जो अंडर रेटेड हैं, क्योंकि अभी कप्तानी भी उनको मिली और उसके बाद तनकीद भी शुरू हो गई, उन्होंने हल्का सा उनका एक बैड पैच आया था, और उनके अगर नंबर्स देखें तो बहुत ऊपर रैंक करते हैं, लेकिन जो उनको ट्रीटमेंट मिलता है वो उस मयार का नहीं मिला अभी तक।
देखिए अंडर रेटेड है, और उसकी रीजन मैंने आपको आपको बताई भी है कि उनका जो स्टाइल ऑफ प्ले है वो इतना इतना अट्रैक्टिव नहीं है। इफेक्टिव जरूर है, बिल्कुल इफेक्टिव है, मैच विनर है वो, उन्होंने मैचेस जितवाए भी हैं पाकिस्तान को, लेकिन उतना अट्रैक्टिव नहीं है कि अगर आपका पूरे करियर में स्ट्राइक रेट 42 का है और आपकी जो सेंचुरी है वो 250 गेंदों पे होती हैं, 260 गेंदों पे होती हैं, तो ऑब्वियसली आपको फिर वो इतनी अट्रैक्शन नहीं मिलती। और तो मेरा ख्याल है कि ये बात ठीक है कि वो जो है अंडर रेटेड है, और अब उनको इम्प्रूव करना होगा। और मेरा ख्याल है कि थोड़ी सी मुझे एक्चुअली ये इस डिसीजन की समझ नहीं आई कि वो टेस्ट के वाइस कैप्टन थे और उन्होंने वनडे में जो है वो खराब परफॉर्मेंस दी, और उन्होंने टेस्ट से भी जो है वो कप्तानी करने से इनकार कर दिया। तो देखना ये है कि फ्यूचर में क्या होता है, और अभी तक तो सरफराज ही पाकिस्तान के वाइस कैप्टन है और उन्हीं को कैप्टन, मेरा अभी मेरा ख्याल है कि पाकिस्तान की अगली सीरीज में सरफराज ही कैप्टन होंगे। लेकिन फ्यूचर में अगर पीसीबी टीम पे समझता है कि अब क्योंकि सरफराज के ऊपर वर्कलोड बहुत ज्यादा हो जाएगा कि वो वनडे के भी कैप्टन है, T20 के भी, और अगर फ्यूचर में कहीं भी पाकिस्तान ये सोचता है कि उनको डिफरेंट कैप्टन की जरूरत है, तो मेरा ख्याल है कि अजहर अली एक बहुत स्ट्रॉन्ग कैंडिडेट होंगे।
ये बताइए कि पाकिस्तान ने अपनी, मैं अगर 10-20 साल की क्रिकेट की तारीख की बात करूं तो बड़े बड़े प्लेयर्स आए और गए, और जब गैप होता था तो उसको फिल करने के लिए कोई ना कोई था। यूसुफ भी गए तो मिडिल ऑर्डर में, एक दो लोग और थे, इंजमाम भी गए तो पहले कुछ लोग मौजूद थे जिन्होंने सहारा दिया। मिसबा और यूनुस जब जा रहे हैं तो एक खला बन रहा है, क्या ऑलरेडी ऐसे प्लेयर्स मौजूद हैं जिनके पास तजुर्बा इतना है या वो इतना अच्छा खेलते हैं कि इन दोनों की जगह पुर कर सकें?
देखिए अगर आप क्रिकेट की हिस्ट्री की बात करें तो यकीनन इसमें कोई शक नहीं है कि जब आपके प्लेयर्स जाते हैं तो उनको रिप्लेस करने के लिए ऑलरेडी प्लेयर्स मौजूद होते हैं। जिस तरह जावेद मियां दाद जब गए तो उसके बाद इंजमाम आ गए और यूसुफ आ गए, फिर जब यूसुफ और इंजमाम गए तो यूनुस खान ने उसको कंटिन्यू किया, मिसबाह उल हक आ गए, फिर अजहर अली और असद शफीक आ गए। तो अब मेरा ख्याल है कि पाकिस्तान के लिए अगले 1-2 साल तो मुश्किल हो सकते हैं, लेकिन मैं ये जरूर कहूंगा कि ये ट्रांजिशन पीरियड उतना आसान नहीं होगा जितना पहले था। यानी कि अगर तो आप ये समझते हैं कि जिस तरह आपको इंजमाम के बाद फौरन यूनुस और मिसबा इजिली मिल गए थे तो आपको दोबारा प्लेयर्स मिल जाएंगे, तो अब इतना इजी नहीं होगा। उसकी वजह ये है कि उस टाइम आपका डोमेस्टिक स्ट्रक्चर जो है बहुत स्ट्रांग था और उसके ऊपर जो है बहुत ज्यादा फोकस होता था प्लेयर्स का भी, और प्लेयर्स आपके जो डोमेस्टिक क्रिकेट है वो प्लेयर्स प्रोड्यूस कर रही थी। अगर आप अब की बात करें तो अब मिसबा और यूनुस की रिप्लेसमेंट को इस डोमेस्टिक जो आपका भी स्ट्रक्चर है उससे निकालना बहुत मुश्किल होगा। अगर मैं आपको अहमद शहजाद की अगर आप बात कर लें तो पिछले 3 सालों में उन्होंने पाकिस्तान में सिर्फ 3 डोमेस्टिक मैचेस खेले हैं, डोमेस्टिक फर्स्ट क्लास मैचेस। तो प्लेयर्स की भी जो उनका भी जो फोकस है वो डोमेस्टिक क्रिकेट पे इतना ज्यादा नहीं है, ज्यादा उनकी प्रेफरेंसेस T20 लीग वगैरह और वनडे टूर्नामेंट्स के ऊपर होती है। तो अब पाकिस्तान किस तरीके से जो है वो इनकी रिप्लेसमेंट लेकर आता है ये मेरा ख्याल है कि मुश्किल होगा। अगर आप ये समझ रहे हैं कि जिस तरह इंजमान की रिप्लेसमेंट मिल गई थी तो हमें मिसबा और यूनुस खान की भी मिल जाएगी, तो ये मेरा ख्याल है कि एक काफी गलत बात होगी। आपको अपने डोमेस्टिक स्ट्रक्चर के ऊपर इन्वेस्ट करना होगा और उन प्लेयर्स को जो है वो आपको प्रेफर करना होगा जिन्होंने कि 1-2 सीजन में लगातार खेले और रन किए हैं। और कुछ नए हैं प्लेयर्स जितना फवाद आलम है, और इवन दो कि वो पहले उनका डेब्यू हो चुका है और वो काफी एक्सपीरियंस भी हैं, लेकिन मेरा ख्याल है कि उनको भी अब टीम में लेकर आया जा सकता है और वो एक अच्छे प्लेयर साबित हो सकते हैं टेस्ट क्रिकेट में। उसके अलावा हारिस सुहेल है, अब इंजरी से वापस आए हैं, परफॉर्म कर रहे हैं, उमर अमीन है, तो ये 3-4 नाम है जो कि मेरा ख्याल है कि पीसीबी की नजर में होंगे।
हमने माजी में देखा है कि डोमेस्टिक सर्किट में अगर अच्छी कारकर्दगी दिखाने वाले खिलाड़ी भी हैं, फवाद का आपने जिक्र किया, उनकी टीम में कभी कभी जगह बन नहीं पा रही थी और अक्सर ये होता था कि पुराने खिलाड़ियों को वापस बुला लिया जाता था। आपको क्या लगता है कि इंजमाम अब जब सिलेक्शन कमेटी के सरबराह हैं तो वो उस टैलेंट को हंट कर सकते हैं?
जी, मेरा ख्याल है कि इंजमाम की नज़र में वो लाजमी होंगे और जिस तरीके से वो हर साल डोमेस्टिक क्रिकेट में रन कर रहे हैं तो यकीनन जो है इंजमाम को उनको कंसिडर करना चाहिए। लेकिन एक ये भी, अगर हम पिछले 5-6 सालों में देखें तो पाकिस्तान का जो बैटिंग ऑर्डर है वो बड़ा स्टेबल रहा है। ये पिछले 1 साल में जो है कुछ इश्यूज हुए हैं, वरना उससे पहले आपके वन डाउन पे अजहर अली थे, 4 पे यूनुस खान थे, 5 पे मिसबा थे, 6 पे शफीक, तो आपका जो मिडल ऑर्डर है वो तो बिल्कुल ही कवर्ड था, उसके अंदर तो कोई इश्यूज ही नहीं थे। ये यही टीम मुसलसल खेल रही थी। ये तो जब आपने लास्ट ईयर जाके बैटिंग ऑर्डर चेंज किया, अजहर अली को आप ओपन लेकर आए, दरमियान में आपने असद शफीक को नंबर 3 पे ट्राई किया, तो हमें थोड़ा बैटिंग ऑर्डर जो है वो अनस्टेबल लगना शुरू हुआ। लेकिन अब यूनुस और मिसबा के बाद तो आपको यकीनन नए प्लेयर सही होंगे। अभी उस्मान सलाउद्दीन को टीम में सिलेक्ट किया गया था, इवन दो कि उनको कोई मैच खेलने का मौका नहीं मिला, लेकिन वो भी एक अच्छा टैलेंट है। फिर अगर फवाद आलम ऑब्वियसली जो है वो रैकनिंग में है, और मेरा ख्याल है कि उनका जो स्टाइल, और ये भी वजह थी कि मिसबाह उल हक और अजहर अली का जो स्टाइल ऑफ प्ले है और असद शफीक का, इन तीनों का तकरीबन सेम था, और फवाद आलम भी इन्हीं से मिलते जुलते हैं, तो शायद सेलेक्टर्स की ये भी कोशिश थी कि ज्यादा ऐसे प्लेयर्स ना आ जाए टीम में जो कि जरा स्ट्राइक रेट, जो कि एक अच्छे स्ट्राइक रेट से नहीं खेल सकते। लेकिन अब क्योंकि मिसबाह के जाने के बाद आपको एक नए प्लेयर की जरूरत होगी मिडल ऑर्डर में, तो मेरा ख्याल है कि फवाद आलम उसके लिए स्ट्रॉन्ग कैंडिडेट हो सके।
आखिर में ये बताइए कि मिसबाह और यूनुस के लिए इस वक्त अब आगे क्या है? क्या हम ये समझ रहे हैं कि क्रिकेट के शोबे से वाबस्ता रहेंगे, किसी टीम की कोचिंग कर रहे होंगे, या शायद पाकिस्तान क्रिकेट बोर्ड में ही कोई पोजिशन इनको मिल रही हो?
देखें, यूनुस खान ने तो रिसेंटली एक इंटरव्यू में कहा है कि वो अभी मजीद 2-3 साल डोमेस्टिक क्रिकेट खेलते रहेंगे, वो यूपीएल की तरफ से खेलते हैं, और उन्होंने कहा है कि उनके लिए कुछ यूनाइटेड बैंक के लिए कुछ प्लान्स हैं जहां पे वो यंगस्टर्स को ग्रूम करेंगे। और यूनुस खान की ये हिस्ट्री रही है कि उनके साथ जितने भी यंगस्टर्स खेले हैं डोमेस्टिक क्रिकेट में भी या इंटरनेशनल लेवल के ऊपर भी, उन्होंने बहुत अच्छा इंप्रूव किया। शान मसूद की एग्जाम्पल आपके सामने है कि जब वो यूनुस खान के साथ खेल रहे होते हैं तो वो एक बिल्कुल डिफरेंट बैट्समैन लगते हैं। अहमद शहजाद की एग्जाम्पल है, हबीब बैंक में भी उनके साथ खेलते थे, और टेस्ट क्रिकेट में भी जब उन्होंने उनके साथ खेला है तो एक बिल्कुल डिफरेंट बैट्समैन लगे हैं। असद शफीक भी एक ऐसे ही बैट्समैन है, तो उनमें टैलेंट तो है जूनियर्स को ग्रूम करने का, और मेरा ख्याल है कि पीसीबी को भी और जो आपके डिपार्टमेंट्स हैं उनको चाहिए कि वो इस चीज से फायदा उठाएं। और ये एक बड़ी अच्छी बात है कि यूनुस खान ने खुद भी कहा है कि उनके पास कुछ प्लान्स हैं फॉर नेक्स्ट 3 or 4 years जो कि वो डोमेस्टिक क्रिकेट में या जूनियर लेवल के ऊपर वो अप्लाई करेंगे, और मेरा ख्याल है कि पीसीबी जो है वो जरूर इनसे फायदा उठाएगा। जहां तक बात है मिसबाह की, तो उन्होंने कहा कि वो भी अभी तकरीबन 1 साल क्रिकेट खेलेंगे डोमेस्टिक क्रिकेट, और नेक्स्ट ईयर पीएसएल भी है जहां पे वो इस्लामाबाद यूनाइटेड के कैप्टन है, तो मेरा ख्याल है वो भी वो खेलते रहेंगे, और 1 साल के बाद देखेंगे कि वो आया किसी कोचिंग रोल में आ सकते हैं। लेकिन जो भी बातें चल रही हैं वो यही हैं कि हो सकता है कि मिसबाह उल हक को कोई डायरेक्टर गेम डेवलपमेंट की तरह का कोई रोल जो है वो दिया जाए, जैसे नेशनल क्रिकेट अकेडमी है वहां पर भी उनको इस्तेमाल किया जा सकता है ताकि जो यंगस्टर्स हैं उनकी ग्रोथ में जो है वो मदद मिले।
मंत्र, हमारे लिए वक्त निकालने का बहुत शुक्रिया।